ابھی تک جتنا قرآن پاک ہم نے پڑھا ہے، اگر آپ اس کو سمجھ چکے ہیں، ہم نے 4 رکوع کیے. پہلے جو 2 رکوع تھے اس میں ہدایت کے اعتبار سے 3 قسم کے انسانوں کا ذکر ہم نے پڑھا، متقین، کافر اور منافق. پھر اس کے بعد رکوع نمبر 3 اور 4 میں ہم نے قرآن پاک کی دعوت کا خلاصہ دیکھا، توحید، رسالت اور جنت اور جہنم، جس کو ایمان بالآخرہ کہتے ہیں. پھر اس کے بعد ہم نے آدم علیہ السلام کی تخلیق اور اس کا مقصد دیکھا. اب یہاں سے جو بات ہے، میں تھوڑا سا اس میں آپ کی توجہ اس لیے چاہتی ہوں کہ یہاں سے جو اب ہمارا لیسن شروع ہو رہا ہے، آیت 123 تک سورۃ بقرہ میں بنی اسرائیل کا ذکر ہوگا. کچھ لوگ ایک دم اس ربط کو محسوس نہیں کر پاتے، وہ کہتے ہیں کہ قرآن تو ہماری کتاب ہے، تو یہ بنی اسرائیل یا جن کو آج کے دور میں ہم یہود کہتے ہیں، ان کی بات کیوں کرتا ہے؟ تو تھوڑا سا اس کو ضرور سمجھیے گا. آپ دیکھیے کہ جب نبی صلی اللہ علیہ وسلم مکہ سے ہجرت کر کے مدینہ میں آئے، تو وہاں پہلے سے مذہبی گروہ کے نام پر یہود بہت مشہور تھے، معروف تھے، گو کہ وہ وہاں کے رہنے والے نہیں تھے، ہجرت کر کے آئے تھے، لیکن مدینہ کے لوگ ان کو ریلیجس پیپل سمجھتے تھے، جیسے آج کے دور میں کسی کو بھی اب دین کے نام سے دیکھے. ان یہود کی زبان سے انہوں نے اکثر یہ بات بھی سنی تھی کہ آخری دور میں ایک نبی آئے گا اور ہم اس کے ساتھ مل کر آپ لوگوں کے کفر کو ختم کریں گے. یہود جس چیز کی توقع رکھتے تھے وہ یہ تھا کہ آنے والا آخری نبی انہی کی برادری میں سے آئے گا، انہی کے قوم کا ہوگا، آج کی زبان میں کہہ دیجئے کہ انہی کے گاؤں سے ہوگا. فرق بس اتنا ہوا کہ وہ نبی تو آیا، مکہ میں ہی آیا، عرب میں ہی آیا، اسی دور میں ہی آیا جب وہ متوقع تھے، لیکن وہ ان کے گاؤں سے نہیں آیا، وہ ان کی برادری کا نہیں تھا، وہ ان کے خاندان کا نہیں تھا. تو کیا فرق پڑتا ہے؟ پیغام تو صحیح تھا نا، بات تو وہی لے کے آیا جس کا انتظار کرتے تھے. لیکن کچھ لوگ ایسے ہوتے ہیں کہ جب ان کے سامنے دین کی دعوت پیش کی جاتی ہے تو وہ یہ دیکھنے کی بجائے کہ دین کی دعوت کیا ہے یا کہنے والا کہتا کیا ہے، وہ یہ کہتے ہیں یہ بتاؤ کہ یہ ہے کون. یہ ایسی ہے کہ جیسے آپ ایک پیکج کا انتظار کر رہے ہوں جس میں آپ کے کسی پیارے نے بہت خوبصورت گفٹ بھیجا ہے. آپ کی نظر کس پہ ہونی چاہیے؟ گفٹ پہ، کہ کب وہ آئے گا اور مجھے ملے گا. آپ کہتے ہیں نہیں سوری، میں اس کو ایکسیپٹ نہیں کروں گی کیونکہ یہ آپ نے فیڈ ایکس کے ذریعے کیوں بھیجا، اور فیڈ ایکس تو مجھے اچھا ہی نہیں لگتا، یہ ڈی ایچ ایل سے کیوں آیا، اچھا جو ڈاکیا یا پوسٹ مین آیا تھا وہ کالے رنگ کا کیوں تھا. تو کسی کی زبان سے آپ کیا کہیں گے؟ کہ نہیں تو نہ صحیح، ہم پیکج واپس لے جاتے ہیں. کہنے سننے میں یہ بات کتنی کم عقلی کی لگ رہی ہے، لیکن دکھ اور افسوس کے ساتھ کہنا پڑتا ہے، کل بنی اسرائیل کو تو اب چھوڑ ہی دیجئے، آج اب مسلمانوں کا بھی یہی حال ہے. جب کوئی ان کو ایون قرآن کی دعوت دے تو سب کا یکساں ہے، پھر بھی کہتے ہیں یہ بتاؤ کون پڑھائے گا، کون بتائے گا. تو یہاں سے آگے اب ہم جو چیز دیکھیں گے وہ یہ بتائی جا رہی ہے کہ جب کسی سوسائٹی میں کوئی نئی دعوت آئے گی، جب لوگ کہیں بھی جا کر قرآن کی دعوت دیں گے، تو 3 قسم کے لوگ بن جاتے ہیں. نمبر 1، جو دل کی گہرائی سے فوراً قبول کر لیتے ہیں، وہ کہتے ہیں ہمیں تو پہلے ہی ضرورت تھی کوئی ہمیں بتائے. وہ تو نہ صرف یہ کہ سننے سنانے لگ جاتے ہیں بلکہ ساتھ مدد بھی کرتے ہیں، ابو بکر صدیق کی طرح، حضرت خدیجہ کی طرح، حضرت علی، حضرت زید، جنہوں نے بالکل ابتدائی دنوں میں نبی صلی اللہ علیہ وسلم کا ساتھ دینا شروع کر دیا. دوسرے کچھ لوگ ہوتے ہیں جو پہلے دن سے کمر کس لیتے ہیں کہ خبردار ہم نے ان کی بات نہیں سننی اور ہم نے ان کو ادھر پنپنے بھی نہیں دینا، وہ مخالفت پہ کمر باندھ لیتے ہیں. ایک تیسرا بھی گروہ ہوتا ہے، وہ کہتے ہیں بیچ میں رہو، ان کو بھی خوش رکھو، ہیلو ہائے بائے، اندر سے جڑیں کاٹو، جو مرضی کرو، لیکن دوسروں کو لے کر ساتھ چلو. مدینہ کے یہود کا کردار کیسا تھا؟ انہوں نے مکہ والوں کی طرح کھل کے مخالفت نہیں کی نبی صلی اللہ علیہ وسلم کی، کر نہیں سکتے تھے کیونکہ دیندار تھے. مکہ والے تو بت پوچھتے تھے، جبکہ یہود جو تھے وہ تو اللہ ہی کی بات کرتے تھے. تو انہوں نے نبی صلی اللہ علیہ وسلم کی دعوت کو روکنے کی جو کوششیں کی اور جو ان کے اندر زوال آ چکا تھا، اس کا ذکر اب ہم پڑھیں گے. آپ کہہ لیجئے کہ یہ 123 تک جو آیات ہے اس میں ہم یہود کی 40 سال سے زائد کی ہسٹری پڑھیں گے، یعنی ہم اس وقت جیوش ہسٹری پڑھنے والے ہیں. جو کچھ وہاں 40 سال بلکہ اس سے بھی زیادہ میں ہوا وہ اس میں ہمیں دکھے گا، جس کے بعد ہمیں اس چیز کا اندازہ ہو جائے گا کہ کل یہود کا جو رویہ تھا نبی صلی اللہ علیہ وسلم کے مقابلے میں، آج کے مسلمانوں کا بھی اگر قرآن اور سنت کی دعوت کے مقابلے میں یہی رویہ ہے تو ان کا انجام بھی وہی ہوگا جو ان کا تھا. انجوائے کرتے ہوئے پڑھیے. ایک چھوٹی سی بات کا پہلے سے ہی اشارہ کر دوں کہ نبی صلی اللہ علیہ وسلم کے ذریعے یہود کی یہ جو ہسٹری ہم پڑھ رہے ہیں، یہ کوئی یہود کی غیبت نہیں ہو رہی، یہ بیک بائٹنگ نہیں ہے. اللہ تعالیٰ ہمیں یہ باتیں کیوں پڑھا رہے ہیں؟ نمبر ایک کہ مدینہ میں مسلمانوں کا ان کے ساتھ انٹریکشن ہونا تھا، ان سے واسطہ پڑھنا تھا، تو کہا کہ دیکھو تم ان سے محتاط رہنا. دوسری ریزن یہود کی ہسٹری پڑھانے کی کیا تھی؟ کہ تم وہ غلطیاں نہ کرنا جو انہوں نے کی، ڈونٹ ریپیٹ دیئر مسٹیکس، اور یہ بڑا عقل مندی کا فیصلہ ہوتا ہے. اور تیسری بات، اللہ تعالیٰ مسلمانوں کو آنے والے وقت میں، فیوچر میں تیار کرنا چاہتے تھے کہ قیامت تک تم مسلمز کو نان مسلمز کے ساتھ کس طرح انٹریکٹ کرنا ہے. تو لہٰذا ہم اس کو پڑھیں گے. اس میں کوئی تفسیر کی چیز نہیں ہے، ہلکے ہلکے چھوٹے چھوٹے جنگس ہیں. یہ بالکل ایسے کہ البم کے پیجز آپ پلٹتے جاتے ہیں، لیکن انشاءاللہ آگے ایک خاص مناسب موقع پہ آپ کو مائنڈ میپ کے ساتھ دکھائیں گے کہ یہ پوری ہسٹری میں ان کے ساتھ کیا ہوا. آئیے پڑھتے ہیں آیت نمبر 40 سے. یا بنی اسرائیل اذکروا نعمتی التی انعمت علیکم واوفوا بعہدی اوف بعہدکم وایا فرحبون. اے بنی اسرائیل، ذرا خیال کرو میری اس نعمت کا جو میں نے تم کو عطا کی تھی. بس یہاں ہائی لائٹ کریں، ان کو کون سی نعمت ملی تھی؟ دین کی نعمت ملی تھی. اور حقیقت یہ کہ کسی مسلمان کے لیے سب سے بڑی نعمت اور سب سے بڑی نعمت دولت، علم ہوتا ہے اور دین ہوتا ہے. میرے ساتھ تمہارا جو عہد تھا تم اسے پورا کرو، تو میرا جو عہد تمہارے ساتھ تھا اسے میں پورا کروں گا، اور تم مجھ ہی سے ڈرو. یہود نے لوگوں کے ڈر کی وجہ سے نبی صلی اللہ علیہ وسلم کی دعوت کو چھٹلا دیا. جیسے کچھ لوگوں نے اپنے خاندان کے دباؤ میں آ کر نبی صلی اللہ علیہ وسلم کی مخالفت کر دی. میرے آپ کے لیے اس میں عمل کیا ہے؟ کہ دین کے معاملے میں کسی سے نہیں ڈرنا، نہ بچوں سے ڈرنا، نہ خاندان سے ڈرنا، نہ برادری سے ڈرنا. اللہ سے یہ دعا کریں کہ اللہ تم مجھے اپنا خوف دے دے اور اپنی ہی امید دے دے، مجھے دوسروں کی پرواہ نہ رہے. فرمایا، اور جو کتاب میں نے بھیجی اس پر ایمان لاؤ. کون سی کتاب؟ دیکھیے کتنا کلیئر میسج ہے. یہود کو کہا گیا کہ یہ قرآن تمہارے مخالف نہیں ہے، یہ اسی رب کی طرف سے ہے جس کی طرف سے تورات آئی تھی، جس کی طرف سے انجیل آئی تھی. جس قرآن کیا ہے؟ لیٹسٹ ورژن آف دی تورات اور انجیل، بلکہ لیٹسٹ کے ساتھ لاسٹ بھی کہہ لیجئے. آج بھی آپ دیکھیے، جہاں نان مسلم سے بات ہوگی وہاں آپ کو یہی کہنا پڑے گا. میں تو الحمدللہ اسی نقطے سے بات شروع کرتی ہوں کہ یو نو ڈونٹ فیئر، وی مسلم آر ناٹ ڈفرنٹ فرام یو. کیوں؟ ہم جو قرآن پڑھتے ہیں نا، یہ تمہاری تورات اور انجیل یا بائبل کا ہی لیٹسٹ ورژن ہے. پہلے ان کے بیچ میں ایک بونڈ پیدا کریں. ہم جب ان کو یہ فیل کراتے ہیں نا، قرآن مسلمز کی بک ہے، محمد صلی اللہ علیہ وسلم مسلمز کے پروفٹ تھے، اور جیزس جو تھے وہ کرسچنز کے تھے، یہاں سے بات غلط ہوتی ہے. جیزس ہمارے تھے، محمد تمہارے ہیں صلی اللہ علیہ وسلم، اور اللہ تعالیٰ ہم سب کا ہے. تو ہمیشہ کامن گراؤنڈ پہ بات کرنے کی ضرورت ہے. فرمایا، یہ اس کتاب کی تائید میں ہے جو تمہارے پاس پہلے سے موجود تھی، لہذا سب سے پہلے تم ہی اس کے منکر نہ بن جاؤ. کیا پتہ چلا کہ جب کسی سوسائٹی میں دیندار لوگ کسی شخص کی مخالفت کرنے لگتے ہیں تو پوری سوسائٹی آنکھیں بند کر کے اس کو برا کہنے لگتی ہے. دکھ کی بات ہے، آج بھی فرقہ واریت اور مسلک پرستی کے نام پہ مسلمانوں میں ایسا ہی ہے. اگر دیندار کسی کو برا کہہ دیں تو باقی لوگ بھی برا کہنے لگتے ہیں. اللہ تعالیٰ مجھے آپ کو ایسی اس مینٹیلٹی سے بچائے، اس سوچ سے بچائے. فرمائے، تھوڑی قیمت پر میری آیات کو نہ بیچ ڈالو. یہود یہ کیوں کرتے تھے؟ ان کو بڑے مفاد تھے. انہوں نے اصل میں اپنا دین بھی بدل لیا ہوا تھا. اب ان کو یہ تھا کہ اگر نبی صلی اللہ علیہ وسلم کا غلبہ ہو گیا، آپ کی بات عام ہو گئی، تو لوگوں کو ہماری ان خیانتوں کا پتہ چل جائے گا جو ہم نے دین کے نام پہ کی. یاد رکھیے کہ جب دینداروں میں دین دکانداری بن جاتا ہے نا، دینداری کی جگہ، تو پھر وہ اپنے مفادات، یہ میری کرسی، یہ میرا ٹائٹل، یہ میرا عہدہ ہے. اب کوئی دوسرا آئے گا تو ظاہری بات ہے کہ کرٹیسزم تو ہوگا. تو لہٰذا اس خوف سے وہ اللہ کے نبی کی دعوت کو جھٹلانے لگے. فرمایا، وَإِيَّايَ فَاتَّقُونَ، اور میرے غضب سے بچو. باطل کا رنگ چڑھا کر حق کو مشتبہ یعنی شک والا نہ بناؤ، اور نہ جانتے بوجھتے حق کو چھپانے کی کوشش کرو. نماز قائم کرو، زکات دو، اور جو لوگ میرے آگے جھک رہے تم بھی ان کے ساتھ جھک جاؤ. تم دوسروں کو تو نیکی کا راستہ اختیار کرنے کا حکم دیتے ہو، اور جبکہ تم خود اپنے آپ کو بھول جاتے ہو، حالانکہ تم کتاب کی تلاوت کرتے ہو. کیا تم عقل سے کام نہیں لیتے؟ یہودی علماء جب کسی کو دین کی طرف یا اسلام کی طرف آتا دیکھتے تو جس دنیا داری کے ناطے کہتے، نہیں آپ بہت اچھا کام کر رہے ہیں، بہت خوشی ہوتی ہے آپ کے اس کام کو دیکھ کر، تو بھی تم بھی بن جاؤ مسلم، تم بھی اسلام پہ. کہتے یہ ہم نہیں کر سکتے، ہماری کچھ مجبوری ہیں، تم لوگ کرو. کبھی کبھی آپس میں دوستیوں میں ایک دوسرے کے اچھے کاموں کو اپریشیٹ کرتے. کیا آج بھی مسلمانوں میں ایسا نہیں؟ دوسروں کو اچھا کام کر کے کہتے ہیں آپ بہت اچھا کام کر رہے ہیں، بڑی خوشی ہوتی ہے آپ کو دیکھ کر، تو آپ بھی کر لیں، ہماری مجبوری ہیں. تو اس سے کیا عمل کی بات نکلی؟ कि जब हम दूसरों को किसी अच्छे काम की दावत दे रहे हैं तो हमें खुद भी उस काम पे अमल करने की कोशिश करनी चाहिए। और जब ये काम मुश्किल हो, याद रखिए जब दीन का काम होगा वहाँ रास्ते में मुखालफत होगी, तो फरमाए वस्ताइन बिस्सब्री वस्सला, सब्र और नमाज से मदद लो। बेशक नमाज एक मुश्किल काम है मगर इन फरमाबरदार बंदों के लिए मुश्किल नहीं जो समझते हैं कि आखिरकार इन्हें अपने रब से मिलना है और इसी की तरफ पलट कर जाना है, यानी जिस रब की खातिर तुम काम कर रहे हो उसकी इबादत करो, उसके अहकामात पे चलो, उसकी बातों को मानो। और देखो तुम अल्लाह की तरफ जब पढ़ोगे अल्लाह ताला तुम्हें बेहतरी से नवाजेगा। अब देखिए कि जब भी कोई शख्स अल्लाह के रास्ते में आजमाया जाता है, अगर वो दूसरों को बुरी बातें अच्छी बातें कहने की बजाय अल्लाह पे बात डाल दे, अल्लाह ताला उसकी मदद जरूर करते हैं। फिर फरमाया या बनी इसराइल अस्कुरु नेमती अल्लती अनमतु अलैकुम, ए बनी इसराइल याद करो मेरी इस नेमत को जिससे मैंने तुमको नवाजा था, और इस बात को कि मैंने तुम्हें दुनिया की सारी कौमियतों पर फजीलत अता की। वत्तकु यौमन ला तज्जी नफ्सुन अन नफ्सिन शैया, जरा इस तर्जमे पे गौर कीजिएगा, बिल्कुल अपने आप को ऊपर रख के देखिए, और डरो इस दिन से जब कोई जरा किसी के काम ना आएगा। आज दुनिया में कितनी जरूरत होती है दूसरों की, बात बात पे दूसरों को ढूंढते हैं, क्यामत के दिन कोई किसी के काम नहीं आएगा। आज आप अपने बच्चों की खुशी के लिए रब को नाराज करें, आप अपने शौहर को खुश करने के लिए अल्लाह को नाराज करें, आप अपनी बीवी की गलत बात मान लें सिर्फ इसलिए कि बीवी खुश रहे, तो उस दिन वो आपके काम नहीं आएंगी, ना किसी की तरफ कोई सिफारिश कबूल होगी, ना किसी को फिदिया देकर छोड़ा जाएगा, और ना मुजरिमों को कहीं से मदद मिलेगी। यहूद ने दीन में बहुत सारे इजाफे किए थे, लोगों को कहते कुछ नहीं होता, जो मर्जी करो, इब्राहिम अलैहिस्सलाम आएंगे तुम्हारी सिफारिश कर देंगे, और देखो तुम जरा ये कर लो वो कर लो तो तुम्हारे गुनाह बख्शे जाएंगे। अल्लाह ताला इधर बताते हैं कि देखो जब दुनिया में कोशिश की होगी तो वहां भी काम आएगा, और अगर दुनिया में तुमने अल्लाह की बात नहीं मानी तो वहां कोई काम नहीं आएगा। इस आयत को पढ़ने के बाद तो कम अज कम हमें लोगों को खुश करने के लिए अल्लाह को नाराज नहीं करना चाहिए, और लोगों की नाराजगी के डर से रब को नाराज नहीं करना चाहिए। याद करो वो वक्त जबकि हमने तुमको फिरौनियों की गुलामी से निजात दी, उन्होंने तुम्हें सख्त अजाब में मुब्तला कर रखा था, तुम्हारे लड़कों को ज़िबा करते थे और तुम्हारी लड़कियों को जिंदा रहने देते थे, इस हालत में तुम्हारे रब की तरफ से तुम्हारी बड़ी आजमाइश थी। हर दौर में नॉन मुस्लिम का एक गोल जरूर रहा कि मुस्लिम पॉपुलेशन को कंट्रोल कर दो। दो बच्चे खुशहाल घराने का नारा लगाने वाले अपने मुल्कों में बाज़ुकात बच्चे पैदा करने के लिए इतने मोटिव्स देते हैं, इतने फायदे दिखाते हैं कि तुम बच्चे पैदा करो। तो याद रखिए मुसलमानों की नस्लें जितनी तेजी से बढ़ेंगी उतना दुनिया में इस्लाम ज्यादा आएगा, शर्त यह है कि हम फिर इस्लाम के ऊपर अमल भी कर सके। याद करो वो वक्त जबकि हमने समंदर को फाड़ कर तुम्हारे लिए रास्ता बनाया, फिर इसमें से तुम्हें बखरियत गुजारा, फिर तुम्हारी आंखों के सामने फिरौनियों को गरकाब कर दिया, यानी आंखों के सामने लोग गए। अब देखिए ये कितना बड़ा मिरेकल है। आप सोचें कि आप समंदर के किनारे गए और आपका दिल कर रहा है मैं समंदर में जाऊं, पर थोड़ा सा आगे जाएंगे तो डर होगा ना कि अंदर गिरेंगे, इतने में एकदम रास्ता बन जाए कि अच्छा आपकी ख्वाहिश है तो आप चले जाइए और जन्नत वैसा होगा। या तफज्जरू नहा तफजीरा, जब जन्नत की नहर को कोई देखेगा और उसका दिल करेगा कि ये यहां से रास्ता बन जाए, कुछ नहर का हिस्सा इधर मेरे घर के पास से गुजर जाए कुछ इधर, तो फौरन थोड़ी ही देर में ऐसा हो जाएगा। ये अल्लाह की शान है। हजरत मूसा अलैहिस्सलाम और बनी इसराइल के लिए अल्लाह ताला ने ये रास्ता खोलकर इस बात का यकीन दिला दिया कि मैं हर चीज पे कादिर हूं। तो यहां से आप देखिए कि अल्लाह ताला की ये कुदरत आज भी हमें आपको दिखती है। फिर इसके बाद फरमाया वही इस बात न मूसा अरबईन लैलतन, और जब हमने मूसा अलैहिस्सलाम को 40 रोज़ और शब के लिए बुलाया तो इनके पीछे तुमने बछड़े को माबूद बना लिया। इस वक्त तुमने बड़ी ज्यादती की थी मगर इस पर भी हमने तुम्हें माफ कर दिया कि शायद तुम शुक्रगुजार बन जाओ। बार बार मस्ती करते हैं, बार बार अल्लाह इनको माफ करता है। फिरौन जो एक जिंदा माबूद बना बैठा था अल्लाह ने उसको डुबो दिया। इतना बड़ा मौजजा था कि इसको देखकर बनी इसराइलियों को आंखें खुल जानी चाहिए, लेकिन देखिए अल्लाह ताला ने कैसे इनकी अकल मार दी कि जूं ही मूसा अलैहिस्सलाम कोहे तूर पे गए पीछे से इन्होंने एक बछड़ा बना लिया, क्योंकि ये मिस्रियों के साथ रहते थे। मिस्री कौन? इजिप्शियन। इजिप्ट में गाय की पूजा होती थी, कॉ वर्शिप। उनको देख देख कर इनके भी दिल में बड़ी मोहब्बत आ गई थी, क्योंकि इंसान कल्चर के नाम पे या फैशन के नाम पे और आज के दौर में मीडिया के नाम पे आप देखिए कि कुछ ऐसी चीजों का आशिक हो जाता है कि उसको ये पता ही नहीं चलता कि ये चीज इस्लाम में किस रंग की है। यही बात इधर हुई, इन्होंने जब बछड़ा बनाया तो ये तो शिर्क था। हजरत मूसा अलैहिस्सलाम ये शिर्क बर्दाश्त नहीं कर सके और इसके ऊपर आगे जो मामला हुआ वो सामने आएगा। फरमाया, याद करो वो वक्त ठीक जब तुम ये जुल्म कर रहे थे, हमने मूसा को किताब और फुरकान अता की, क्यों? ये आप भी हाईलाइट करेंगे, लअल्लकुम तहतदून, ताकि तुम हिदायत पाओ। 53 आयत का एंड है। यहां चंद सेकंड के लिए रुकिए। किताब के नजूल का मकसद हिदायत। आज हमारे मुसलमानों में कुरान के साथ क्या निस्बत है? बरकत, सवाब, जिन्नों को भगा दो, बेटी की शादी पे सर पे रख लो, कौलो कसम की जरूरत पड़े तो कसम खा दो। कितने लोग हैं जो इसको किताब हिदायत बनाते हैं? माशाल्लाह, आपने इसको हिदायत की किताब बनाने का इरादा किया, अल्लाह ने आपको यहाँ बिठा दिया, अल्लाह ताला हमें इसी पे कायम रखे। फिर फरमा वैस काल मूसा लिकौमी ही या कौमी इन्नकुम ज़लमतुम अन्फुसकुम, याद करो जब मूसा ये नेमत लिए हुए पलटे तो उन्होंने अपनी कौम से कहा, लोगों तुमने बछड़े को माबूद बनाकर अपने ऊपर सख्त जुल्म किया, क्योंकि शिर्क कर लिया ना, तो शिर्क तो कोई नबी बर्दाश्त नहीं कर सकता। बस तुम अपने खालिक के हजूर तौबा करो और अपनी जानों को हलाक करो, इसी में तुम्हारे खालिक के नजदीक तुम्हारी बेहतरी है। इस वक्त तुम्हारे खालिक ने तुम्हारी तौबा कबूल कर ली कि वो बड़ा माफ करने वाला और रहम फरमाने वाला है। याद करो जब तुमने मूसा से कहा था, हम तुम्हारे कहने का हरगिज यकीन न करेंगे जब तक कि अपनी आंखों से एलानिया अल्लाह को तुमसे कलाम करते हुए न देख लें। इस वक्त तुम्हारे देखते देखते एक जबरदस्त कड़के ने तुमको आ लिया, तुम बेजान होकर गिर चुके थे, मगर फिर हमने तुमको जिंदा किया, शायद किस एहसान के बाद तुम शुक्र गुजार बनो। देखिये, आप और मैं नॉर्वे में रहते हैं, जो लॉस रूल्स हमें कहे जाते हैं मानते हैं कि नहीं मानते? कभी आपने ये कहा कि यहाँ की मलका मुझे खुदा करके फिर मानूंगी? रेड लाइट पे तब खड़ी होंगी जब मुझे यहाँ का कानून बनाने वाला ये कहे? नहीं कोई कहता। तो इन लोगों की खुदा से दूरी या खुदा खौफी की कमी की ये अलामत देखिए कि जब इनको कोई हुक्म दिया जाता था ना, और हुक्म कौन देगा? आके मूसा देंगे ना, नबी के कहते थे अल्लाह से को हमें खुद दे, ये तो बिल्कुल ढिठाई वाली बात है ना। आप कहते नहीं मेरे पास खुद आकर अल्लाह कहेगा तो मैं मानूंगा। तो यहां से आपको इनके अखलाकी जवाल का पता चलता है कि जब कौमें अल्लाह के हुक्मों को इतना नॉन सीरियस लें तो उनके साथ फिर अल्लाह ताला की पकड़ आती है। फिर फरमाया कि इस वक्त तुम्हारे देखते देखते एक जबरदस्त कड़के ने तुमको आ लिया, तुम बेजान होकर गिर चुके थे, मगर फिर हमने तुमको जिंदा किया, शायद किस एहसान के बाद तुम शुक्रगुजार बनो। हमने तुम पर बादल का साया किया, मनो सलवा की गजा तुम्हारे लिए फराहम की, और तुमसे कहा कि जो पाक चीजें हमने तुम्हें बख्शी है इनको खाओ, मगर तुम्हारे असलाफ ने जो कुछ किया था वो इन पर इनका जुल्म न था, बल्कि उन्होंने आप अपने ऊपर जुल्म किया, यानी बात ना मानी। देखिए कि एक कौम नाफरमानी करके आई है, अल्लाह का हुक्म तोड़ रही है, इसके बावजूद अल्लाह ताला उसको मनोसलवा दे रहा है। आप लोगों ने नाम तो सुना हुआ है ना मनसलवा का, रेस्टोरेंटों के भी नाम है आज के दौर में, फिर भी वहां पैसे लेकर खाना देते हैं। है अल्लाह ने आसमान से रिस्क उतारा, सुबह सुबह इनके पास बर्ड्स आ जाते थे, उसको ये पकड़ते और अपने मजे से बारबेक्यू करके खा लेते। सलवा क्या था? बर्ड। और मन क्या था? स्वीट थी, जैसे कैंडीज। सुबह सुबह इनके दरख्तों के ऊपर एक गोंद की तरह की मीठी चीज चिपक जाती थी, आराम से खाते। लेकिन लोगों को जो चीजें आराम से मिल जाती हैं ना, उसकी कदर भी नहीं होती। जिसके लिए पापड़ बेलें, जिसके लिए इतने मुश्किल हालात से गुजरे, उसको करते हैं। आज भी देखिए, कर्जे ले लेकर जो काम करते हैं उसकी कदर है, और फ्री की चीज की कोई कदर भी इंसान के दिल में नहीं होती। तो अल्लाह ताला ने फिर इनको इनकी नाशुक्री का मजा चिखाया कि तुम अपने आप को देखो कि तुम अल्लाह ताला की नेमतों के साथ क्या मामला कर रहे हो। लिहाजा अल्लाह ताला ने वो नेमत उनसे छीन ली। आज भी ऐसे ही होता है, मैं और आप जिस नेमत की कदर नहीं करेंगे वो नेमत हमसे छीनेगी। कैसे? वो नेमत पास नहीं रहेगी, कभी कभी ये भी होता है, और कभी कभी तलब खत्म हो जाती है। अल्लाह आपसे तलब खत्म कर लेता है कि मुझे वो चीज मिले, और अल्लाह ताला हमसे कभी नेमतों को खत्म ना करवाए, और अल्लाह ताला हमें इसकी तौफीक दे कि हम नेमतों को अपने लिए नेमत ही बनाकर रखें। फिर फरमाया, हमने तुम पर अबर का साया किया, मनोसलवा की गजा तुम्हारे लिए फराहम की, तुमसे कहा कि जो पाक चीजें हमने तुमको बख्शी हैं इन्हें खाओ, मगर तुम्हारे बड़ों ने जो कुछ किया वो हम पर इनका जुल्म न था, बल्कि उन्होंने खुद अपनी जान पर जुल्म किया। फिर याद करो जब हमने कहा कि ये बस्ती जो तुम्हारे सामने, इसमें दाखिल हो जाओ, اس کی پیداوار جس طرح چاہو کھاؤ مزے سے، مگر بستی کے دروازے میں سجدہ ریز ہوتے ہوئے داخل ہونا اور کہتے جانا حتتن حتتن، ہم تمہاری خطاؤں سے درگزر کریں گے اور نیکوکاروں کو مزید فصل و کرم سے نوازیں گے، مگر جو بات ان سے کہی گئی تھی ظالموں نے اسے بدل کر کچھ اور ہی کر دیا، آخر کر ہم نے ظلم کرنے والوں پر آسمان سے عذاب نازل کیا، یہ تھی سزا ان کی نافرمانیوں کی جو وہ کر رہے تھے۔ آپ دیکھیے کہ اللہ تعالیٰ نے ان کو کہا عاجزی لے کر آؤ، حتہ تن کا معنی کیا ہوتا ہے؟ گناہوں کو جھاڑ دے۔ ہیبرو زبان میں استغفار، جیسے ہم کہتے ہیں نا استغفر اللہ استغفر اللہ، اس کا عربی ترجمہ، یا ہیبرو زبان میں کیا ہے عبرانی میں حتہ تن حتہ تن، سیدھی سی بات ہی کرتے۔ لیکن آپ اس میں نوٹ کر لیں اگر جلدی میں بھی، کہ یہ اللہ کے ہر حکم کے آگے مقابلہ کر رہے ہیں، اللہ تعالیٰ جو بات کہتے ہیں نا اس لفظوں کو بگاڑتے ہیں۔ آج بھی دیکھیے کہ کچھ قوموں کا تو مزاج ہی بن چکا ہے دو باتوں کو بدلنا، پلٹ پلٹ کر ان چیزوں کو بدلتے ہیں۔ تو انہوں نے مذاق میں حتت ان کو کیا کہا؟ حنتتن حنتتن، بالی دانا، یعنی ان کے دماغ میں اس وقت فصلیں کھانا گیہوں چل رہا تھا، انہوں نے اللہ کے حکم کو پیچھے کیا۔ تو کیا پتہ چلا کہ جب قومیں اللہ کے حکموں کو نہ مانیں تو اللہ تعالیٰ پھر ان کو اسی طرح پکڑتے ہیں۔ اب بات یہ تھی میں تھے، بہت بڑا ایک اللہ تعالیٰ کی طرف سے امتحان تھا ان کا، لاکھوں کی تعداد تھی، پانی تھا کوئی نہیں۔ اب صحراؤں میں ڈیزرٹس میں پانی تو نہیں ہوتا، تو یہ موسیٰ کے پاس آئے کہنے لگے موسیٰ ہمیں ذرا پانی تو لے دو اللہ سے۔ دیکھیے اللہ تعالیٰ نے ان کے لیے کتنی آسانی کی۔ وَإِذِ اسْتَسْقَى مُوسَى لِقَوْمِهِ فَقُلْنَا اضْرِب بِّعَصَاكَ الْحَجَرَ، یاد کرو جب موسیٰ نے اپنی قوم کے لیے پانی کی دعا کی تو ہم نے کہا فلاں چٹان پر اپنا عصا مارو، چنانچہ اس سے 12 چشمے پھوٹ نکلے اور ہر قبیلے نے جان لیا کہ کون سی جگہ اس کے پانی لینے کی ہے۔ اس وقت یہ ہدایت کر دی گئی تھی کہ اللہ کا دیا ہوا رزق کھاؤ پیو اور زمین میں فساد نہ پھیلاؤ۔ یہاں آپ دیکھیے کہ آرگنائزیشن کی بات ہے۔ پہلی بات ہے کہ موسیٰ علیہ السلام نے مینز کو یوز کیا۔ آج مجھے آپ کو بھی اسباب کو استعمال کرنا ہے، جو وسائل اللہ دے اس کو استعمال کریں، پھر اللہ کی مدد کی امید رکھیں۔ دوسری بات ہے کہ اس وقت تک بنی اسرائیل کے 12 قبیلے بن چکے تھے، تو 12 ہی چشمے پھوٹے۔ اس سے کیا پتہ چلتا ہے کہ آرگنائزڈ ہو کر کام کرنے سے، جتنے لوگ ہیں اتنی ہی پریپریشن کی ہو، اسی کے مطابق تیاری کی ہو تو کام اچھا ہوتا ہے۔ اسلام کسی کی حق تلفی نہیں چاہتا کہ ایک کی جگہ پہ دوسرے کو فائدہ ہو یا دوسرے کو نقصان ہو۔ افسوس کی بات ہے جب مسلمان اس چیز میں بہت پیچھے ہیں، ہمارے اندر آرگنائزیشن اور ڈسپلن کی سب سے زیادہ کمی ہے، جس کی وجہ سے آج ہم دنیا میں بھی پیچھے دیکھتے ہیں۔ اور وہ قومیں جن کے پاس اور کچھ نہ بھی ہو لیکن انہوں نے اس طرح کے کاموں کو آگے کر کے دنیا میں ہر طرف اپنے جھنڈے گاڑے ہیں۔ اللہ تعالیٰ سے دعا کرتے ہیں کہ مسلمانوں کو بھی اس کی توفیق عطا فرمائے۔ اور یہ قومیں جو تھیں نا، یہ بگڑ چکی تھی، حرص نشکری لالچ ان میں آ چکا تھا۔ حالانکہ فرعون کی غلامی میں اتنے سال گزارے تھے، لیکن وہ کہتے ہیں نا کہ نوابوں کے غلام بھی نواب بن جاتے ہیں، اسی قوم کا یہی حال تھا۔ اللہ تعالیٰ نے جب ان کو اتنے مزے سے کھانا پانی دیا، آپ دیکھیں صحرا میں پانی مل رہا ہے، من اتر رہا ہے، سلوا اتر ہے، مزے کرتے، لیکن ذرا بے صبری ان کی دیکھیے۔ بھائی اسکول تم یا موسیٰ لن نصبر علی طعام واحد فادع لنا ربک یخرج لنا مما تنبت الارض من بقلها وقثائها، یاد کرو جب تم نے کہا ہے موسیٰ ہم ایک ہی طرح کے کھانے پر صبر نہیں کر سکتے۔ یہ جملہ آپ تو نہیں بولتے روز، امی کیا پکایا ہے، روز ایک ہی کھانا، روز آلو، روز چکن۔ اچھا کوئی ایک چیز ہو نا جو اچھی نہ لگے تو اور بات ہے، ہم تو اچھی چیز بھی روز نہیں کھاتے، روز پیزا، روز بریانی، روز قورمہ۔ تو بعض بچوں کو بھی عادت ہوتی ہے، ان لوگوں نے اللہ کی دی ہوئی نعمت، حالانکہ وہ ایک نہیں تھی دو تھی کم از کم، من بھی تھا سلوہ بھی تھا، لیکن مراد کیا، ایک ہی طرح کا کھانا، ون ڈش۔ اللہ تعالیٰ کہتے ہیں کہ دیکھو ان کو اس چیز کی قدر نہ آئی، اور کیا مانگنے لگے، کہنے لگے اپنے رب سے دعا کرو ہمارے لیے زمین کی پیداوار، ساگ ترکاری، کھیرا، ککڑی، گیہوں، لہسن، پیاز، دال وغیرہ پیدا کر دے۔ سب کو جمع کریں تو کیا بنتا ہے؟ حلیم، دیسی کھانا۔ لگتا ہے ان کے اندر بھی کوئی مزاج دیسیوں والا تھا، ہے کہ نہیں؟ ان سب چیزوں کو واقعی ایک انسان نوٹ کر کے دیکھے نا تو بہت کچھ سیکھتا ہے۔ ایک ایک انسان کی زندگی میں یہ ساری چیزیں مجھے آپ کو بہت کچھ سوچنے کا موقع دے رہی ہے۔ اس وقت ہمارے پاس وقت اتنا نہیں ہے، لیکن آپ بعد میں غور کیجئے گا آج ہمارا زندگی کا مقصد کیا۔ آج بہت سارے لوگ قرآن کی دعوت پہ لبیک کیوں نہیں کہہ پاتے؟ یہی کھانا پینا روٹی کپڑے کا مسئلہ ہے۔ اللہ تعالیٰ ہمیں آپ کو ان چیزوں سے نکال کر اعلیٰ مقاصد پہ رکھے۔ یاد رکھیے کہ بنی اسرائیل سے اللہ نے ایک بڑا کام لینا تھا، ان کو انسانیت کی ہدایت کے لیے چنا تھا، इनको वर्ल्ड लीडर बनाना था। जब ऐसे काम करवाने हो तो अल्लाह ताला नस्लों की तरबियत बहुत खींच के करवाता है कि इनको ज़रा बड़े बड़े काम कराने, इनको सख्त जान बनाओ। लेकिन ये खाने पीने में इतने मशगूल हुए कि इन्होंने अपनी ज़िंदगी का मकसद ही खाना पीना बना लिया, और उस खाने पीने की वजह से इन्होंने अल्लाह का वो काम, अल्लाह का दिया हुआ, जिसको आप कहना चाहिए कि गॉड गिफ्टेड ब्लेसिंग्स जो थी, अल्लाह के दीन को सर्व करना, अल्लाह के दीन की मदद करना, इसको छोड़ दिया। आज मेरे आपके लिए भी इसमें सोचने की बात है। जब कभी मुझे आपको हमारी घरदारी, हमारे खाने, हमारे बच्चों के फेवरेट फूड्स अल्लाह के दीन की खिदमत से रोकें, तो हमें खुद के लिए सोचना है, क्या हमारा आज रवैया बनी इसराइल का तो नहीं है? क्या आज हम भी छोटी छोटी बातों पे तो नहीं? आज पूरी दुनिया में जो मुसलमानों को बुरा कहा जाता है, उसकी एक बहुत बड़ी वजह यह है, आज हम भी टेस्ट कॉन्शियस हो गए। हम जीने के लिए नहीं खा रहे, हम खाने के लिए जीते हैं। अल्लाह ताला हमें इसकी तौफीक दे कि हम बड़े काम बनाएं, अपने लिए गोल बनाएं, यहाँ अपनी ख्वाहिशात को मुख्तसर करके जो बचा खुचा वो खा लूंगी, थोड़ा खा लूंगी, सीधा खाऊंगी, सिंपल खाऊंगी, लेकिन अपने वक्त को ठीक रखूंगी। जिन घरों में हर वक्त चूल्हा चलता है, हर बच्चे के खाना खाने का वक्त फर्क, हर एक का टेस्ट फर्क, आप मुझे बताएं उनकी माएँ कैसे काम करेंगी, वो नमाजें कैसे पढ़ेंगी। तो हम सबको इस रमज़ान में ये भी नियत करनी है, क्योंकि हम कुरान को अपनी ज़िंदगी में लाना चाहते हैं ना, तो कुरान की ज़िंदगी बहुत खूबसूरत होती है, सुन्नतों के आईने में रंगी हुई ज़िंदगी होती है। अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए। अब ये जुमला आप भी हाईलाइट कीजिएगा, काला तस्तब्दिलून अल्लज़ी हुवा अदना बिल्लज़ी हुवा खैर, क्या एक बेहतर चीज़ के बदले तुम अदना दर्जे की चीज़ें लेना चाहते हो? हम भी अपनी ज़िंदगी में बाज़ दफ़ा यही करते हैं, बहुत कम अकल होते हैं इंसान। अल्लाह जिस वक्त को जावेदां करके आपकी आखिरत बना दे, आप उसको दुनिया के छोटे छोटे कामों में गुजार दें। वो माल जिससे अल्लाह ताला आपकी जन्नत की राहें बना रहा है, आप उस माल को अपनी ख्वाहिशों पर डाल देते हैं। एक एक शर्ट आप 500-1000 की ले लेते हैं, दीन के नाम पे आपको चंद रुपए भी मुश्किल लगे, क्या है ये? अतस्तब्दिलून अल्लज़ी अदना बिल्लज़ी हुवा खैर, अल्लाह ताला हमारा टेस्ट बेहतर कर दे। अच्छा, किसी शहरी आबादी में जा रहे हो, तुम जो कुछ मांगते हो वहां मिल जाएगा। आखिरकार नौबत यहां तक पहुंची कि जिल्लत व ख्वारी और पस्ती और बदखाली इन पर मुसल्लत हो गई, वो अल्लाह के गजब में घिर गए। यह नतीजा था इसका कि वो अल्लाह की आयात से कुफर करने लगे और पैगम्बरों को नाहक कत्ल करने लगे। याद रखिये, बनी इसराइल की तारीख कत्ल व गारत गरी से भरी हुई है। जो बंदा अल्लाह का उठता, और उस दौर में तो नबी आते थे, आज तो दीनदार आते हैं ना, उस दौर में अंबिया कराम आते थे, जो नबी आता और इनको इनकी बातों पे टोकता रोकता तो ये उसको मार देते, कहते तुम जिंदा ही नहीं रह सकते, तुम्हें हम मार देंगे। आज भी आप देखिए, यहां आपको पूरी बातों में जो एक थीम मिल रहा है ना, कि मकसद को भूल गए। जब कौमें मकसद को भूलकर जुबान के चटखारों में पड़ जाती हैं कि अंबियों के कत्ल तक पे भी आ जाए, तो जिल्लत और मस्कनत, ह्यूमिलिएशन, पॉवर्टी, उनको पूरे मीडिया पे बुरा भला कहा जाता है, ये उनका मुकद्दर बनता है। आज हम देखिए, नस्ल दर नस्ल मुसलमान है, हम में से कोई न्यू मुस्लिम नहीं होगा यहाँ बैठा हुआ, हमारे बाप भी मुसलमान, हमारे दादा, उनके दादा सब मुसलमान है, लेकिन आज जिल्लत और मस्कनत क्यों है? इन आयतों में हमें आईना दिखाया जा रहा है। अगर इसी हालत में उम्मत मुस्लिम और आधी सदी गुजर गई, अल्लाह की कसम हालात बहुत खराब हो जाएंगे। इस वक्त इस जनरेशन को रियलिस्टिक होने की जरूरत है। कूत ला या मौत, एक मकसद के साथ जियो, दुनिया में अल्लाह के दीन के नुमाइंदे बन के जियो, अपने किरदार को इतना ऊंचा कर दो कि लोग तुम्हें गाली भी दें, तुम्हें बुरा भी कहें, तो तुम पे वो सजे ही ना, खुद ही वो कहने लगे कि हम किनको कहने लगे हैं, और अल्लाह ताला हमें अपने गजब से बचा ले। फरमाया, ये वो उनका नतीजा अल्लाह ताला ने निकाला इन कामों का, किस बात का? ये नतीजा था इनकी नाफरमानियों का, और इस बात का कि वो हदूद शरा से निकल निकल जाते थे। याद रखिए, जो शरीयत की हदों से आगे निकलेगा, शरीयत मुश्किल होगी। अल्लाह ताला ने हम सबको एक डिसिप्लिन दीन दिया है। आप देखिए कि शरीयत को आप अपने जहन में लेके आइए कि बिल्कुल ऐसे ही लगता है कि जैसे किसी जानवर के गले में रस्सी डाली हो। अब अगर वो उसी की रस्सी की रेंज में रहेगा ना, तो उसकी सिक्योरिटी है, लेकिन अगर वो रस्सी से गर्दन खींचे, थोड़ा सा बाहर जाना चाहे, तो वो गले में फिर जाएगी। आज वो लोगों को इस्लाम मुश्किल लगता है जो इस्लाम से भागते हैं। रिजिस्ट, एक कंट्रोवर्सी है, खिंचाव लगा हुआ है, ये क्या है, वो क्या है, पर्दा क्यों है, हिजाब क्यों है, दाढ़ी क्यों है, निकाब क्यों है, ये सूद क्या होता है, ये इंश्योरेंस क्या होती है, वो जो खींचा तानी ना, उसमें उनकी गर्दनें खिंच रही हैं। आप बस उस हद में रहें, आप देखिए वही रस्सी एक जानवर की सिक्योरिटी है, उसकी जिंदगी को बेहतर करेगी। तो अल्लाह ताला हमें सरकशियों से बचाएं। اِنَّ الَّذِينَ آمَنُوا وَالَّذِينَ هَادُوا وَالنَّصَارَى، یقین جانو نبی عربی کو ماننے والے ہوں یا یہودی اور عیسائی ہوں یا صابی، جو بھی اللہ تعالیٰ روز آخر پر ایمان لائے گا اور نیک عمل کرے گا، اس کا اجر ان کے رب کے پاس ہے، اور اس لیے کہ ان میں کوئی خوف اور رنج کا موقع نہیں۔ بظاہر اس آیت کو دیکھ کر ایسے لگتا ہے کہ بس اپنے آپ کو یہودی، نصرانی یا مسلمان کہہ دو تو تم جنت میں ضرور جاؤ گے، کرو اچھے کام۔ بہت مس انڈرسٹوڈ آیت ہے یہ۔ وہ آیت ہے جو آپ سے زیادہ نان مسلم پڑھتے ہیں، آپ سے زیادہ نان مسلم لوگ اس آیت کو کوٹ کرتے ہیں، کہتے ہیں دیکھو اس آیت میں لکھا ہے کہ یہودی، نصرانی اور یہ سارے جنت میں جائیں گے، شرط یہ کہ عمل صالح کریں۔ حالانکہ یہ آیت بالکل اس سے اپوزٹ وے میں ہے۔ یہود کا یہ خیال تھا کہ چونکہ ہمارا نام یہودی ہے تو ہم جنت میں جائیں گے۔ کرسچنز نے بھی بعد میں یہی دعویٰ کہ بیکاز وی آر کرسچنز سو وی ول گو ٹو پیراڈائز۔ آج مسلمان بھی یہی کہتے ہیں۔ کیا سچ بتائیں آپ کو؟ مجھے لگتا ہے کہ پتہ لگ گیا ہوگا، مجھے تو بہت بات پتہ چلا کہ صرف مسلمان ہونا ہی جنت میں جانے کے لیے کافی نہیں ہے۔ کیا ہمارے اپنے اندر ایک خوش فہمی نہیں ہے؟ ہم جنتی، ہم ماشاءاللہ جنت میں جائیں گے۔ کیسے جائیں گے؟ اللہ نے مسلمانوں کا نام پچھلی قوموں کے ساتھ رکھ کے ہماری خوش فہمی دور کر دی۔ صبر کرو، خود کو مسلمان کہنے سے جنت نہیں ملے گی، شرط یہ کہ ایمان سے لے کر عمل صالح تک کی پوری چین کو پورا کرو۔ وَإِذْ أَخَذْنَا مِيثَاقَكُمْ وَرَفَعْنَا فَوْقَكُمُ الطُّورَ، یاد کرو وہ وقت جب کہ ہم نے طور کو تم پر اٹھا کر تم سے پختہ عہد لیا اور کہا تھا جو کتاب ہم تمہیں دے رہے ہیں۔ یہ آپ بھی ہائی لائٹ کیجئے گا، خُذُوا مَا آتَيْنَاكُمْ بِقُوَّةٍ، اسے مضبوطی سے تھامنا اور جو احکام اس میں درج ہیں ان کو یاد رکھنا، اسی ذریعے سے توقع کی جاتی ہے کہ تم تقویٰ کی روش اختیار کرو گے۔ ہائی لائٹ کریے گا، یہ آج میرے آپ کے لیے سوچ کا نقطہ ہے۔ اللہ تعالیٰ جو کتاب، جو الہامی کتاب آپ کو مجھے دے، جو اس وقت بھی میرے آپ کے ہاتھ میں ہے، اس کو مشکل حالات میں بھی تھامنا ہے، اس کو ریزسٹنس کے وقت میں بھی تھامنا ہے، اس کو مخالفت کے وقت میں بھی تھامنا ہے۔ کچھ لوگ قرآن کو پکڑتے ہیں، کب؟ جب مسجد میں جاتے ہیں، کعبے میں جاتے ہیں، عمرے پہ جاتے ہیں، رمضان آئے گا تو قرآن پکڑیں گے، گر جائے تو اس کے وزن کا آٹا تول کے دیں گے۔ لیکن یہ قرآن چھٹتا ہے جب شادی آتی ہے گھر میں، یہ قرآن چھٹتا ہے جب اچھی کا رشتہ چوز کرتے ہیں، یہ قرآن چھٹتا ہے جب بیٹی کا رشتہ چوز ہوتا ہے۔ یعنی عملی طور پہ یہ قرآن چھٹتا ہے۔ اس سائد پہ آپ بات کر لیں، القرآن و حیاتی، یہ قرآن جب تک میری پوری زندگی میں نہیں آئے گا یہ میرا قرآن نہیں بنے گا۔ آج اس کی ضرورت ہے، اس کو اپنے ڈرائنگ روم میں لائیے، اس کو اپنے ٹی وی لانچ میں لائیے، اس کو اپنے بچے کی تربیت میں لائیے۔ قوت سے ذرا سی مشکل ہے اس کو چھوڑ دیا۔ آپ دیکھیے ٹیشو پیپر بھی مضبوطی سے لوگ پکڑتے ہیں، قرآن کو اس سے بھی جلدی۔ سب سے پہلے ہم کہتے ہیں پھر کیا کریں، مجبوری ہے۔ آپ اتنی جلدی مجبور ہو گئے، سو سیڈ، بہت مجبور لوگ ہیں آپ۔ آئی فیل پٹی، مجھے تو آپ پہ ترس آ رہا ہے۔ چھوٹی سی بات پہ قرآن آپ کے ہاتھ سے گر جاتا ہے؟ نہیں، مضبوطی سے، استقامت سے۔ اللہ تعالیٰ مجھے آپ کو اس کی توفیق عطا فرمائے۔ مگر اس کے بعد تم اپنے عہد سے پھر گئے، اس پر بھی اللہ کے فضل اور اس کی رحمت نے تمہارا ساتھ نہ چھوڑا، ورنہ تم کبھی کے تباہ ہو چکے ہوتے۔ دیکھیے آپ اللہ کا پیار تو محسوس کریں، قومیں نافرمانیاں کرتی، سرکشیاں کرتی، لیکن اللہ تعالیٰ بار بار اس کو موقع دیتا ہے۔ پھر تمہیں اپنی قوم کے ان لوگوں کا قصہ تو معلوم ہے جنہوں نے ہفتے کا قانون توڑا تھا، ہم نے ان کو کہہ دیا کہ بندر بن جاؤ اور اس حال میں رہو کہ ہر طرف سے تم پر دھتکار پڑے گی۔ اس طرح ہم نے ان کے انجام کو اس کے زمانے کے لوگوں اور بعد کے آنے والی نسلوں کے لیے عبرت اور ڈرنے والوں کے لیے نصیحت بنا کر چھوڑا۔ بنی اسرائیل کا ایک طبقہ جن کا پیشہ مچھلیاں پکڑنا تھا، فشرز تھے، اللہ تعالیٰ نے ان کا معاش یعنی لائیولی ہوڈ رکھا ہی اس میں تھا۔ آزمائش کیا آ گئی کہ ہفتے کے دن کو وہ ہولی ڈے کے طور پہ مانتے تھے اور وہ اس میں کوئی عبادت کے علاوہ کام نہیں کرتے تھے۔ مچھلیاں اس دن بہت زیادہ آنے لگ گئیں، یہ آزمائش تھی۔ اللہ دیکھنا چاہتے تھے کہ بھلا یہ کیا کرتے ہیں۔ کچھ عرصہ صبر کیا، پورا ہفتہ بڑی کم مچھلیاں ہوتی اور ہفتے والے دن اوپر اوپر آتی۔ سورۃ الاعراف میں بہت ڈیٹیل سے یہ قصہ آئے گا، شروعاً کے لفظ آتے ہیں۔ اب ہوا کیا کہ اللہ تعالیٰ نے ان کی آزمائش کر دی۔ اب کھلی ہم دیکھیں ضرورت نہیں تھی، بڑی غور سے سننے والی بات ہے۔ جس دور کے یہ قصے اللہ تعالیٰ بنی اسرائیل کے بیان کر رہے ہیں، اس دور میں یہود میں بھی یہ زوال نہیں آیا تھا کہ کھلے عام حکموں کو توڑ دیں، کہاں سود جائز ہے، یہ نہیں آیا تھا۔ ڈر بہت تھا ابھی بھی، لیکن اب کریں کیا؟ مچھلیاں دیکھ کے منہ میں پانی آ رہا ہے، جمعے کی رات جا کے جال لگاتے اور ہفتے کے دن کچھ نہ کرتے، جب جوں ہی رات ہوتی، اتوار کی رات شروع ہوتی تو جا کے جال نکال لیتے، कोई कहता भी ये क्या हुआ, कहते देखो हमने हफ्ते को तो कुछ नहीं किया ना, जाल जुम्मे को डाला, मछलियां इतवार को निकाली, ये हुज्जत थी, वो जिसको आप कह सकते हैं कि धोखा देना था। जब लोग अल्लाह के दीन के नाम पर इस तरह के धोखे डालें कि जिसमें अल्लाह के हुक्मों की शक्ल बदलनी, अल्लाह ने इनकी शक्ल बदल दी, दे डिस्टॉर्टेड द अल्लाह ऑर्डर, अल्लाह ने इनकी शक्लें बंदर की बनाई। बात लोग कहते हैं इनको मछलियां पकड़ने की वजह से बंदर बनाया, गलत बात है। और लोग कहते हैं हाय अल्लाह आपका इतना नौजबिल्ला जालिम है, क्या वो शराब थोड़ी बेच रहे थे, कोई उन्होंने रिश्वत तो नहीं खाई ना, मछलियां तो पकड़ी, तो मछलियां नहीं पकड़ने की बात, अल्लाह के हुक्म को डिस्टॉर्ट करना। तो जो चलाकियां करते हैं ना लोग दीन में, होशियारियां, ये कर लो इसमें, ये हीले, ये हुज्जत है, उनकी ये सजा है। आज 420ियां करने वालों को इस वाक्य पे गौर व फिक्र की जरूरत है कि अल्लाह ताला अगर पकड़ने पे आए तो दुनिया में इंसानों की शक्लें बदल दे, आखिरत में क्या होगा।